السلام عليكم. نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا، من يهده الله فلا مضل له ومن يضلل فلا هادي له، واشهد ان لا اله الا الله وحده لا شريك له، واشهد ان سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى اله واصحابه وسلم تسليما كثيرا كثيرا. اما بعد، برادران اسلام، جناب رسول اللہ صلی اللہ علیہ وسلم کے اس دنیا میں تشریف لانے اور اللہ پاک کی طرف سے آپ کو نوازے جانے کی تفصیلات اور ان کا ذکر مسلمانوں کے درمیان بار بار اس لیے کیا جاتا ہے کہ حضور کی عظمت اور آپ کی رفعت شان، اس کی یاد تازہ کی جاتی رہے مسلمانوں کے دلوں میں، کیونکہ جو صاحب عظمت ہوگا تو اس کی بات بھی صاحب عظمت ہوگی، اس کا طریقہ بھی صاحب عظمت ہوگا، اس کا کام بھی صاحب عظمت ہوگا، اس کی نسبت بھی عظمت والی ہوگی، اور اس سے دین اسلام کی عظمت اور محبوبیت جو ہے وہ دلوں میں راسخ رہے گی، اور اسلام کی محبوبیت کا دلوں میں راسخ رہنا ضروری ہے، اگرچہ کہ آدمی عملاً اسلام پر کمزور ہی کیوں نہ ہو، پریکٹس کے اعتبار سے اگرچہ کہ وہ اپنے اسلام میں کمزور ہی کیوں نہ ہو، لیکن اسلام کی عظمت اور محبوبیت اس کے دل میں ہو، چونکہ پریکٹس کی کمی کی تلافی کی جا سکتی ہے، آج نہیں تو کل توبہ کرے گا، مرنے سے پہلے پہلے توبہ کر لی، اپنے حالات کو درست کر لیا تو کام بن جائے گا، اور اگر توبہ نہیں کی اور حالات کو درست نہیں کیا پھر بھی بالکل خسارے میں تو نہیں جائے گا، اس لیے کہ اسلام کسی آدمی کے پاس ہے، ایمان کسی آدمی کے پاس ہے تو فائدہ تو اس کو ضرور ہونے والا ہے، اسلام پر جینا اور اسلام پر مرنا اور اسلام کا سچا مذہب ہونا اور اسلام کا محبوب ہونا اور اللہ کے یہاں قابل قبول ہونا، یہ ہر مسلمان کے دل میں بیٹھا ہوا ہونا چاہیے، اور یہ ہمارے بزرگوں کی کوشش خاص طور پر انڈیا اور پاکستان اور ادھر کے ملکوں میں رہی ہے کہ مسلمان کے دل میں اسلام کی عزت اور احترام باقی رہے، اور دیکھیں گے اسی وجہ سے آدمی بعض مرتبہ آزاد ہوتا ہے، پابند شرع نہیں ہوتا، شرابی بھی ہے، کبابی بھی ہے، جواری بھی ہے، سٹے باز بھی ہے، سود خور بھی ہے، رشوت خور بھی ہے، مطلب مذہب کی کوئی پابندی نہیں ہے اس کے پاس، لیکن اللہ کی ایک عظمت ہے اس کے دل میں، اللہ کے نبی کی ایک عظمت اور محبت ہے اس کے دل میں، اسلام کی ایک عظمت ہے اس کے دل میں، اور موقع پر وہ جان بھی دے دیتا ہے اس کے لیے، اس پر جینا اس کے لیے سب سے بڑا سرمایہ ہے، اسی پہ مرنے کو وہ فخر سمجھتا ہے۔ اس ملک کی ایک خصوصیت یہ بھی ہے کہ اگر یہاں آدمی پریکٹسنگ مسلم نہیں ہے تو پھر یہ اس کو زیادہ اہمیت نہیں دیتا کہ پھر مسلمان رہیں تو کیا، نہ رہیں تو کیا، آپ یہاں کے نوجوانوں کو اور نئے جنریشن کو، یوتھ جنریشن کو ان سے باتیں کریں تو آپ کو اس کا بخوبی اندازہ ہوتا رہتا ہے، وہ کہتے ہیں کہ اگر عمل نہیں کرنا ہے تو پھر رہا تو کیا، نہیں رہا تو کیا، اور یہ پھر سبب ذریعہ بن جاتا ہے نکل جانے کا اسلام سے، اور اس کی وجہ وہی ہے کہ ان کو وہ صرف نام کا رشتہ بھی، اس کی عظمت کیا ہے وہ ذہن میں نہیں، یہ بھی بڑی چیز ہے، اور اس کے اسباب میں سے ایک سبب ہے حضور پاک صلی اللہ علیہ وسلم کے کمالات کا بار بار ذکر ہوتا رہے، تاکہ آپ کی محبت اور آپ کی عظمت وہ رشتہ جو ہے وہ باقی رہے۔ اس میں کبھی ہوتا یہ ہے کہ لوگوں میں جب یہ سلسلہ زیادہ چلا تو بے اعتدالیاں آ گئیں، غلطیوں میں مبتلا ہو گئے، تو گزشتہ جمعہ میں نے یہ عرض کیا تھا کہ حضور اکرم صلی اللہ علیہ وسلم کا ذکر مبارک ہو، یا آپ کی سیرت کا کوئی جلسہ ہو، یا میلاد کی کوئی مجلس ہو، یا کوئی ہو، تو اس میں بھی حضور کی محبت کا یہ حق بنتا ہے کہ شریعت کے حدود کو محفوظ رکھا جائے، یہ نہیں ہوگا کہ صاحب چونکہ ہم محبت میں کر رہے ہیں تو اس لیے ہمارے لیے تھوڑا سا فری ہے، اتنا برا نہیں مانیں گے اللہ پاک، اللہ کو ناراضگی نہیں ہوگی، اور حضور پاک صلی اللہ علیہ وسلم برا نہیں مانیں گے اس بات پہ، یہ کانسیپٹ صحیح نہیں ہے۔ कोई काम हो चाहे वो हुजूर का जिक्र मुबारक ही क्यों ना हो, उसमें भी शरीयत के हुदूद की रियायत जरूरी है, क्योंकि हुजूर उसके बगैर हमसे खुश नहीं हो सकते और अल्लाह भी उसके बगैर हमसे खुश नहीं हो सकते। उस जुमले में कुछ चीजों का जिक्र मैं कर रहा था, उसमें से एक चीज अशआर है। बाज मरतबा तो ये होता है कि हुजूर का तकाबुल पैगंबरों के साथ होता है, उसका जिक्र हुआ। ऐसे तकाबुल करने को उलमा ने मना फरमाया है जिससे दूसरे पैगंबरों की कमी जाहिर होती हो। कोई पैगंबर कम नहीं था, हमारे पैगंबर सबसे बड़े हैं, लेकिन फी नफ्स ही कोई पैगंबर छोटा भी हो ऐसा नहीं हुआ है, हर पैगंबर बड़े ही रहते हैं, कामिल ही होते हैं। इसलिए उनकी तनकीस जायज नहीं है, उनकी कमजोरी जाहिर करना जायज नहीं, जायज नहीं, कंपेयर करके भी जायज नहीं, अपनी जगह पर वो कामिल है। और दूसरी चीज ये है कि बाज मरतबा अशार के अंदर कुछ तो मजामीन शिरकिया और कुफरिया आ जाते हैं, शरीयत उसकी इजाजत नहीं देती, तो मोहब्बत में ऐसी शायरी की इजाजत नहीं है। लोगों के जहन में यह है कि अशार में तो मुबालगा होता ही है, शेर में जितना ज्यादा गुलू करें, जितना ज्यादा मुबालगा करें, उतना ज्यादा वो बाकमाल समझा जाता है कि अरे भाई शायरी है, शायरी के अंदर तो तखय्युल की परवाज होती है। शायरी जब दीन पे होगी, अल्लाह रसूल के मामले में होगी, तो उसमें तखय्युल की परवाज हुदूद शरीयत में जायज रखी जाएगी, लिमिट है उसकी, लिमिटेड होनी चाहिए। कुछ अशार मैंने सुनाए थे, इसी तरह एक शेर यह भी है कि किसी ने हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम के साया न होने को, कि आप सल्लल्लाहु अलैहि वसल्लम के बारे में मशहूर है कि आपका साया नहीं था, आपका साया नहीं पड़ता था। बाज़ उलमा इसको ये इस तवज्जो पर महमूल करते हैं कि अक्सर आप पर धूप रहा नहीं करती थी, क्योंकि हमेशा अबर साया फगन होता था, इस वजह से आपका साया जाहिर नहीं होता था, वरना तो आपका साया होता था। और कुछ उलमा कहते हैं कि नहीं, रिवायतों से ये मजमून निकलता है कि आपको साया ही नहीं था। खैर, अगर हुजूर के कमालात में से ये बात हो कि आपको साया नहीं था, तो कोई ताज्जुब की बात नहीं है, हो सकता है। अब यह कि इसको यूं बयान किया जाए कि भाई आपके कमालात में से, क्योंकि आप सरापा नूर थे, जुल्मत का कोई शायबा उसमें नहीं था, कसाफत नहीं थी, इसलिए साया नहीं था, ये अच्छी बात है। मगर अगर उसको ऐसे अंदाज में बयान किया जाए, जैसे शायर ने कहा कि हज़रत याकूब अलैहिस्सलाम को अपने बेटे की तसल्ली के वास्ते उनका कुर्ता उन्होंने रख लिया था, और मशहूर यह है कि हज़रत यूसुफ अलैहिस्सलाम का जो कुर्ता था वो मौजिजा भी था यूसुफ अलैहिस्सलाम का, कि उनके वालिद के चेहरे पर डाल दिए तो बिनाई वापस आ गई थी। तो एक शायर ने इस मजमून को यूं बना कि जैसे यूसुफ अलैहिस्सलाम का कुर्ता याकूब अलैहिस्सलाम के पास तस्कीन खातिर के लिए होता था, ऐसे ही अल्लाह पाक ने हुजूर सल्लल्लाहु अलैहि वसल्लम को भेजा तो अपनी तस्कीन के लिए हुजूर का साया रख लिया हूं। पे तस्कीन खातिर सूरत पैराहने यूसुफ, पे तस्कीन खातिर सूरत पैराहने यूसुफ, मोहम्मद ने हक मोहम्मद मोहम्मद को हक ने जो हक 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 ने जो भेजा रख लिया साया कद का, साया रख लिया कद का। ये शेर है, मोहम्मद को हक ने जो भेजा रख लिया साया कद का, साया रख लिया कद का, ये शेर पूरा मौजू बनता है। तो कहने का मतलब शायर का ये है कि जैसे यूसुफ अलैहि सलाम का कुर्ता याकूब अलैहि सलाम के पास तसल्ली के लिए था, ऐसे ही सरकार का साया अल्लाह के पास था। और मजमून क्या है, पाए तस्कीन खातिर। ये नहीं सोचते कि लोग तो वाह वाह करते हैं कि क्या माना बांध रहे हैं उसने, क्या शेर बांध रहा है, हालांकि इसमें कुफरियात हैं। मोटी बात यह है कि अगर हुजूर सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह पाक ने दुनिया में भेजा तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम अल्लाह से गायब हो गए, क्या दूर हैं क्या अल्लाह मियां से? आसमानों में जब तक आपकी रूह मुबारक थी तो करीब थे, और जब दुनिया में भेजा तो दूर हो गए। हुजूर से अल्लाह पाक से भी कोई चीज दूर होती है? अच्छा, तस्कीन खातिर का मतलब होता है मजबूरी में तसल्ली के लिए रखना, हक तआला शानों को मजबूर करार दे दिया इसमें, कि जैसे इंसानों में तासुर होता है मजबूर हो जाने का, मोहब्बत में बेकरार हो जाने का, आपे से बाहर हो जाने का, ऐसे अल्लाह पाक हुजूर की मोहब्बत में बेकरार, आपे से बाहर, कितने गलत मतलब अंदर छुपे हुए हैं। ऐसे मतलब से हुजूर की तारीफ करने में ना अल्लाह राजी होंगे ना रसूल राजी होंगे, बल्कि ये आदमी के ईमान को भी महफूज नहीं रखती चीज। समझता है कि मैंने बड़ी आशिकी की, बड़ी शायरी की, लेकिन उलमा ने फरमाया कि बहुत मुमकिन है कि वो ईमान से भी जाता रहा, उसकी बीवी भी निकल गई हो उसके पास, क्योंकि कुफरियात का मामला, शिरकियात का मामला बहुत नाजुक है। توحید کی حفاظت بہت ضروری ہے. ایسا کوئی مضمون نہیں کہا بیان کیا جا سکتا اشعار میں حضور کی توصیف کے کہ جس میں اس طرح کی کوئی بات ہو. ایسے اشعار کے اندر حضور صلی اللہ علیہ وسلم کو مختار کل قرار دے دینا, آپ جو چاہیں کر سکتے ہیں, آپ جس کو چاہیں دے سکتے ہیں, جو چاہے آپ کو نواز سکتے ہیں, یہ نہیں ہے. علماء کرام نے اس کی حدود بیان فرمائی. اللہ ہمیں حضور کی جو شان بنائی ہے, شان تکوینی جو ہے حضور صلی اللہ علیہ وسلم کی, کہ آپ کے نور مبارک سے کائنات بنائی, تو یہ اللہ کا فعل ہے, یہ اللہ رب العزت کے فعل مبارک ہے یہ, جس سے حضور کی شان تو ظاہر ہوتی ہے لیکن حضور کے ہاتھ میں یہ چیز دی گئی یہ بات نہیں بتاتا اسلام. آپ کو بھی اسی طرح کا اختیار تھا, تو پھر وہ مضامین مشترک ہو جاتے ہیں جو پچھلے قوموں کے درمیان تھے, جس کی وجہ سے پچھلے قومیں گمراہ ہو گئی تھی اور ان کے توحید کی حفاظت نہیں رہی تھی. تو نعت کے اندر بھی اس بات کا لحاظ رکھنا ضروری ہے, آپ صلی اللہ علیہ وسلم کی نعت میں منقبت میں, کہ جو واقعی کمالات ہوں آپ کے وہ بیان, اور حدیث میں بہت ہیں اور علماء کرام سے بہت ثابت ہیں, اگر ہم ان کو ہی بیان کریں نعتوں وغیرہ کے اندر تو بہت کافی ہیں. کیا ذاتی کمالات کم ہیں حضور پاک صلی اللہ علیہ وسلم کے کہ جس میں غلو کرنے کی ضرورت ہو؟ ایک بزرگ نے بڑی اچھی بات فرمائی, فرمایا کہ جب ادب میں غلو ہوتا ہے تو پھر بے ادبی ہو جاتی ہے, ادب میں جب غلو ہوگا تو پھر بے ادبی ہو جائے گی, کیونکہ بے ادبی کی حقیقت ہے مخالفت کرنا اور تکلیف پہنچا دینا, تو بھی تکلیف پہنچ جاتی ہے, مخالفت ہو جاتی ہے. اسی لیے ایک تو یہ ہے کہ اشعار جو عام طور پر ہم نعتوں کے وغیرہ کے کیسٹس وغیرہ کے اندر سنتے رہتے ہیں وہ دکھا لینا چاہیے, وہ پڑھ لینا چاہیے کہ بھئی یہ صحیح ہیں کہ نہیں. اور ایک بات میں آپ کو اور ایک بتا دوں, آج کل اشعار جو ہے نا وہ میوزک میں, دھن میں اور دوسرے اور دھبڑوں بازوں کے ساتھ بھی آنے لگی ہے, بلکہ بہت سے اسلامی ادارے جو ہیں جو اپنے کو اسلامی کہتے ہیں انہوں نے بھی شروع کر رکھا ہے. یہ جائز نہیں ہے, نعت صرف نعت کی شکل میں جائز ہے, بس نعت کے ساتھ کسی اور چیز کو ملا کے جائز نہیں ہے. وہ میوزک جائز نہیں ہے, سر جائز نہیں ہے, دھن جائز نہیں ہے, موسیقی کی کوئی شکل علماء نے جائز نہیں بتائی. ہاں نعت یہ ہے کہ آپ نعت پڑھیں, نعت پڑھیں یا نعت سنیں, بہتر سے بہتر پڑھنے والا ہو, اچھا سے اچھا یعنی ترنم اور لہجہ اس کا ہو, ظاہر ہے اس میں کیف ہے, اس میں ایک نشاط ہے, سرکار کی محبت میں اضافہ ہوگا اس سے. اور بزرگوں کے یہاں اصل قوالی کی حقیقت بھی اتنی ہی ہے, بزرگوں کے یہاں قوالی کی حقیقت بھی اتنی ہی ہے کہ آپ صلی اللہ علیہ وسلم کی صفات میں یا اللہ تبارک و تعالیٰ کی شان میں یا معرفت کے اسرار میں جو کلام پایا جاتا ہے وہ منظوم ہو, اور پڑھنے والا ذرا خوش الحانی سے پڑھے تو اس سے عشق و محبت میں اضافہ بھی ہوتا ہے اور محبت کے جذبات میں تسلی اور تسکین بھی ہوتی ہے, کیونکہ محبت والا بے چین ہوتا ہے تو ایسی باتیں سن سن کے جو ہے نا تھوڑی تسلی ہو جاتی ہے. اور بزرگوں کے اندر چونکہ اللہ کی محبت اور اللہ کے نبی صلی اللہ علیہ وسلم کی محبت بہت زیادہ تھی تو بہت بے چین رہتے تھے, تو ان کو ان اشعار موضوع کے سننے سے ایک تسلی ہوتی تھی, چونکہ انہوں نے باضابطہ حضور صلی اللہ علیہ وسلم کی محبت کے لیے مشقیں کی تھی. محبت تو تھی پہلے سے, مگر پھر اس کو اتنا زیادہ غالب کیا اپنے اوپر کہ ان کا نفس مغلوب ہو گیا. حضرت شاہ عبد القدس گنگوہی رحمۃ اللہ علیہ کا واقعہ آپ نے سنا ہوگا, حضرت شاہ عبد القدس گنگوہی رحمۃ اللہ علیہ اللہ کی محبت میں ان کا یہ حال تھا کہ ان کو سردی کے زمانے میں نئے گھڑے کا پانی ندی کے کنارے رکھ کے روزانہ صبح کے وقت میں غسل دیا جاتا تھا. یو پی کی سردی, ہندوستان کے اندر پنجاب کی تو بہت زیادہ ہوتی. لوگوں نے کہا کہ حضرت آپ کی طبیعت خراب ہو جائے گی, آپ بزرگ آدمی, آپ تو ہمارے لیے بہت بڑی نعمت ہیں, آپ غسل نہ کیا کریں کیونکہ اسے طبیعت بگڑ جانے کا اندیشہ. فرمایا کہ نہیں, مجھے اس حال میں رہنے دو. لیکن جب لوگوں نے خادموں نے اصرار کیا تو کہنے کہ تمہارا اصرار ہے تو ٹھیک ہے, مت نہلاؤ مجھے, مت غسل مت دو, غسل مت دو. تو غسل دینا چھوڑ دیا. غالباً صرف 8 دن تک غسل نہیں دیا تھا, ان کی پیٹ تڑپ گئی, پیٹ کے اندر شگاف آ گیا اور خون بہنے لگا. تو میں نے کہا کہ ہم تو آپ کی طبیعت کی خاطر سے غسل نہیں دے رہے تھے, یہ کیا ہوا؟ فرمایا کہ میرے اندر عشق الہی کی گرمی اتنی ہے کہ اگر تم اور ایک ہفتہ غسل نہیں دو گے تو میں مر جاؤں گا, برداشت نہیں ہو سکتی مجھ سے. تو وہ چیز ان میں تھی, اس کے خاطر وہ مچھلی بے آب کی طرح تڑپتے تھے حضور کی محبت میں, اللہ کی محبت میں, عشق میں, ان کو تسلی کی ضرورت پڑتی تھی. خواجہ نظام الدین اولیاء رحمۃ اللہ علیہ کی طرف جو منسوب ہے قوالی کا سننا, وہ بھی اسی طرح کا ہے. وہاں ایک دوسری چیز تھی, بالکل ایکسپشن تھا, شادی انہوں نے نہیں کی کہ میں یہ مخلوق میں کہاں پڑا رہوں گا, مجھ سے یہ حقوق ادا نہیں ہوں گا. صائم الطاہر تھے, ہمیشہ روزہ رکھتے تھے, لنگر تھا لیکن ہمیشہ روزہ رکھتے تھے, اور قوالی کے ذریعے سے تسلی ہوتی تھی, اس کے بغیر جینا مشکل تھا. काजी सनाउ काजी क्या नाम है उनका, सनाउद्दीन है, काजी सनाउल्ला है, सनामी एक है, काजी सनाउल्ला पानीपति वो अलग है। इन्होंने उनका वो मुहासिब थे उस वक्त के, वो इनकार किया करते थे कि ये बिदत है, ऐसा मत करो। तो ख्वाजा जियाउद्दीन सनामी है, हाँ जजाकल्ला, जियाउद्दीन सनामी एक वहां बहुत बड़े आलिम थे, काजी साहब थे, उन्होंने मना किया। वो हमेशा मना करते थे कि ये बिदत है, ये तुम मत किया करो। ख्वाजा साहब फरमाते कि भाई छोड़ दो मुझे मेरे हाल पे। हजरत थानी ने लिखा है कि एक मरतबा दोनों का आमना सामना हुआ तो हजरत ख्वाजा साहब ने फरमाया कि काजी साहब अगर मैं हुजूर से कहलवा दूं तो तुम मेरी जान छोड़ोगे। तो काजी साहब ने सोचा कि यार बाद में जो कुछ होगा होगा, लेकिन हुजूर की ज़ियारत कर लो, बुजुर्ग तो बुजुर्ग हैं। तो हजरत ने अपना पैराहन जो है, अपना जो आबा था, वो इनके ऊपर डाल दिया और उन पर एक एक जो है ना कश्वी हालत तारी हो गई। उन्होंने देखा कि हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम का दरबार सजा हुआ है, सहाबे किराम तशरीफ फरमा है, ये पहुंचे वहां पर। तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने काजी साहब को देखा, फरमाया कि मियां वो निजामुद्दीन को क्यों तंग करते हो, उसे छोड़ो उसको। तो काजी साहब ने वही उसी हालत में हुजूर सल्लल्लाहु अलैहि वसल्लम से फरमाया कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम, इस वक्त तो मैं एक ऐसी हालत में हूं कि पता नहीं मैं होश में हूं या बेहोश हूं। इस वक्त तो मैं एक ऐसी हालत में हूं कि पता नहीं मैं होश में हूं या बेहोश हूं। हमारे पास तो आप सल्लल्लाहु अलैहि वसल्लम की बातें होश और हवास के सहाबा के साथ में जो मन नकल होते हुए आई हैं, हम उनको सनद बनाते हैं, बस बात खत्म हो गई। तो जब उन्होंने पैराहन उतारा, हद ख्वाजा साहब ने फरमाया कि सुन लिया बस है, तो फरमाया मेरा जवाब भी सुन लिया वहां पे कि मैंने क्या कहा कि ये जो कश्वी हालतें होती हैं ये हम इनके मुकल्लफ नहीं है, इसमें गलती का इहतमाल होता है, लेकिन हम जिस बात के मुकल्लफ हैं वो है कि सरकार के इरशादात सीधे साधे साहबा से हमारे पास जो पहुंचे हैं हम उनको नाफिज करें। वो बराबर वो टोक टोक रोक टोक करते थे। और असल बात यह है कि ख्वाजा साहब के हक में हुक्म अलग था, बाज मरतबा अहकाम में इस तरह फर्क हो जाता है जाती हालात के एतबार से, और दूसरों के लिए अलग था क्योंकि उसकी शर्तें वो पूरी करते थे, दूसरे लोग उसकी पूरी नहीं कर सकते। तो अशआर में ये बात है, आजकल जैसे सीडीज आ रहे हैं नातों वगैरह के और दूसरों के, कि जिसमें म्यूजिक वगैरह है, इसकी इजाजत नहीं है। सीधे साधे अशआर हो और हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम के कमालात उसमें बयान किए गए हों, और अशआर में कोई ऐसी बात ना हो जो खिलाफ शरीयत हो, वो उलमा से पूछवा ली जाए कि भाई इसमें कोई शिरकी बो तो नहीं आ रही, नामुनासिब तो नहीं है ये बात, बेअदबी तो नहीं पाई जा रही। अदब के उलू में बेअदबी के शायबे रहते हैं, जहन में रख लो, उससे एहतियात के साथ हो ताकि अल्लाह पाक की रजा हासिल हो, क्योंकि जितना जिक्र हुजूर में आदमी मशगूल होगा उतना अल्लाह पाक राजी होंगे। और इसी वजह से हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम के जिक्र की सबसे बेहतरीन सूरत शरीयत ने जो मुकर्रर की वो दुरूद शरीफ है, जितनी चाहे कसरत करवाओ, जितनी चाहे कसरत करवाओ। ताकि बाद सहाबा से मनकूल है कि उन्होंने हुजूर के सामने अपने औरात का जिक्र किया, फराइज वाजिबात और सुन्नतों के अलावा कुछ औरात होते हैं आदमी मामूलात रखता है अपने, जिक्र किया जिसमें एक हिस्सा जो है यानी 1/4 दुरूद शरीफ का था, बकिया दूसरे अज़कार औरात थे। आप सल्लल्लाहु अलैहि वसल्लम फरमाया कि तुम इसमें इजाफा कर लो तो बेहतर है दुरूद शरीफ का। उन्होंने फरमाया कि अल्लाह के रसूल मैं आधा दुरूद शरीफ कर लिया करूंगा आधे दूसरे औरात। तो आपने फरमाया कि ठीक है और इजाफा कर लो तो भी बेहतर है। तो उन्होंने फरमाया तो फिर अल्लाह के रसूल मैं पूरा विर्द अपना दुरूद शरीफ ही का रखूंगा। तो हुजूर ने फरमाया कि इदन यकफी हम्मक वयज़हब गम्मक औ कमा क़ाल अलैहिस्सलाम, अगर तुम ऐसा कर लोगे ना तो तुम्हारे सारे मसाइल का हल है इसमें, सारे मसाइल। कोई आदमी दुरूद शरीफ की इतनी कसरत करे रात और दिन चलते फिरते उठते बैठते वो कम होता ही नहीं, उसमें कोई मकदार कम ज्यादा नहीं है, उसमें किसी मकदार की ज्यादती ज्यादती में शुमार नहीं, बस ये है कि वो अच्छी ही चीज है। मगर यहां पर एक बात है, लोगों को बाद में आता फिर ये खजान हो जाता है कि दूसरे अज़कार करें या ना करें। उस सिलसिले में गालिबन हजरत शाहबुल कादिर राजपूरी रहमतुल्लाह अलैह हैं या कोई और बुजुर्ग हैं या शाहबुल मौली हैं, उनसे किसी ने पूछा कि हजरत इस्तगफार की कसरत ज्यादा बेहतर है कि दुरूद शरीफ की कसरत ज्यादा बेहतर है। तो उन्होंने फरमाया कि भाई कपड़ा अगर सफेद हो तो इतर अच्छा लगता है, कपड़ा मैला हो जाए तो साबुन अच्छा लगता है। मैला कपड़ा है उस पर इतर मल रहे हैं तो वो उतनी खूबी की बात नहीं है, उस वक्त तो उसको साबुन से धो, और अगर कपड़े उजले साफ सुथरे पहने हुए हैं तो इतर लगाओ। दुरूद शरीफ की मिसाल इत्र की सी है तशबीह में हजरत के बयान के मुताबिक, और इस्तिगफार की चूंकि मगफरत धोना साफ करना है उसकी मिसाल साबुन की सी है। थानी ने इसके जिम्मे में यह बात फरमाई कि मतलब यह है कि एक हाल नहीं है, ये लोगों के हालात और मिजाजों के फर्क से अलग अलग होता है, इसलिए तीसरे कलमे का भी विर्द हो, इस्तिगफार का भी विर्द हो, दुरूद शरीफ का भी विर्द हो, तिलावत भी हो, अजकार भी हो और औरात भी हो, कोई हरज की बात नहीं है। लेकिन अगर किसी पर मोहब्बत का गलबा हो اور وہ درود شریف کی کثرت کو ہی اپنا وظیفہ بنا لے تو اس میں کوئی حرج کی بات نہیں ہے، خود سرکار دو عالم صلی اللہ علیہ وسلم سے منقول ہے۔ ایک اور بات اس سلسلے میں جو قابل اصلاح تھوڑی توجہ کی طالب ہے وہ ہے تبرکات۔ حضور پاک صلی اللہ علیہ وسلم کا کہیں جبہ مبارک ہے، کہیں وہ امامہ ہے، کہیں وہ کپڑا موجود ہے جس میں آپ صلی اللہ علیہ وسلم کے کپڑے ہوا کرتے تھے۔ دارالعلوم دیوبند جب گئے ہم، وہاں ماشاءاللہ روزانہ سال کے 12 مہینے یہ ترتیب ہے کہ ایک حجرہ مبارک ہے کتب خانے سے لگ کے، اس کے اندر حضور صلی اللہ علیہ وسلم کے کپڑے جس رومال میں تھے وہ رومال محفوظ ہے، وہاں پر اس کی زیارت ہمیشہ کرائی جاتی ہے۔ کبھی بھی جا کے آدمی کہے تو وہ لوگ اجازت دیتے ہیں دیکھنے کی۔ ترکی کے بادشاہ سے ہوتا ہوا ان کے پاس پہنچا تھا، سند ونود اس کی پوری محفوظ ہے۔ تو بعض حضرات کے پاس منہ مبارک ہیں یعنی بال ہیں اور اس قسم کی چیزیں ہیں، تبرکات۔ اس سلسلے میں ہمارے اکابر اور بزرگوں کی جو رائے وہ یہ ہے کہ تبرکات کی اصل موجود ہے، یعنی حضور صلی اللہ علیہ وسلم سے متعلق جو چیزیں ہیں ان سب کا ادب کیا جائے گا اور اس میں تبرک ہے، برکت ہے اس میں، اس میں برکت موجود ہے اور یہ صحابہ سے ثابت ہے۔ اور برکت ہے تبھی حضور پاک صلی اللہ علیہ وسلم نے خود تقسیم کروائی ہے۔ آپ نے اپنے منہ مبارک جس وقت آپ نے حج فرمایا تھا، عمرہ فرمایا تھا، وہ باضابطہ صحابہ میں تقسیم کروائے تھے۔ آپ نے اپنے جبہ مبارک حضرت زینب رضی اللہ تعالیٰ عنہ کے انتقال کے موقع پر دیا تھا باضابطہ کہ ان کو کفن کے اوپر سے لپیٹ دینا، اس کو کفن کے اوپر سے لپیٹ دینا، تو برکت ہی کے لیے ہے۔ غالباً حضرت ام سلمہ فرماتی ہیں کہ حضور صلی اللہ علیہ وسلم ایک مرتبہ ہمارے پاس آئے اور آپ کو پانی کی ضرورت تھی، تو آپ مشکیزے سے سیدھا آپ نے ڈائریکٹ پانی پی لیا، تو پھر میں نے وہ مشکیزے کا منہ کاٹ کے رکھ لیا کہ جہاں حضور کا منہ لگ گیا پھر وہ میں برکت کے لیے رکھ لوں گی اپنے پاس۔ تو صحابہ میں یہ بات موجود تھی، صحابیات میں بھی اور صحابہ میں بھی، تو اس کی تو اصل موجود ہے۔ اس سلسلے میں جو بات ذہن میں رکھنے کی ہے وہ یہ ہے کہ دنیا میں جہاں یہ تبرکات پائے جاتے ہیں ان کی دو شکلیں ہیں، یا تو ان کی سند محفوظ ہے یا نہیں ہے۔ ظاہر ہے کہ کہیں کسی سے کدھر سے ہوتے ہوتے ادھر سے ادھر سے سفر کرتے ہوئے یہ تبرکات پہنچ گئے اور مسلمان ہے تو اس نے ضرور اس کی حفاظت کا اہتمام بھی کیا ہی ہے، لیکن کہیں اس کی سند ہے کہیں نہیں ہے، کیونکہ بیچ میں من گھڑت چیزیں بھی آ گئیں۔ حضور صلی اللہ علیہ وسلم کے بال مبارک متبرک ہیں تو میرے پیر کے بھی بال مبارک متبرک ہو گئے، تو پیر کے حضور کے ملا دیے بعضوں نے، ان کا پیر ان کے پاس بہت بڑا تھا، ان کے پیر کے کپڑے ان کے بہت بڑے تھے، بعض جگہ ایسی مکسنگ ہو گئی۔ بعض جگہوں پر دھندے بھی ہوئے ایسے کہ بھائی کسی چیز کو بہانہ بنا کے عرس کرو، میلہ کرو، جلسہ کرو، پھر لوگوں کے نذرانے آئیں گے، تحفے آئیں گے، ہدیے آئیں گے، تو بدنیت لوگوں کا بھی بیچ میں دخل رہا کہیں کہیں، اس کی وجہ سے تھوڑی مکسنگ ہو گئی۔ اس لیے علماء نے یہاں ایک احتیاط بتائی، وہ یہ ہے کہ جن تبرکات کی سند موجود ہے، چاہے وہ جبہ مبارک ہو، حضرت تھانوی رحمۃ اللہ علیہ کے آواز میں پڑھ رہا تھا، اس میں فرمایا کہ تھانہ بھون میں جو ان کا وطن ہے وہاں پر جبہ مبارک لایا جاتا تھا سال میں ایک مرتبہ اور اس کی زیارت کرائی جاتی تھی، حضرت بھی جاتے تھے زیارت کے واسطے لیکن رسم کے بغیر جاتے تھے، اور اتنا ادب تھا ان کو۔ فرماتے ہیں کہ جس زمانے میں جبہ مبارک تھانہ بھون میں ہوتا تھا، اس زمانے میں جس مکان میں وہ جبہ مبارک رکھا جاتا تھا ادھر پیر کر کے میں لیٹ نہیں سکتا تھا، حالانکہ وہ دوسرا مکان ہوتا تھا لیکن میری ہمت نہیں ہوتی تھی۔ ہمارے اکابر اللہ والے ادب والے لوگ ہیں، یہ بے ادب نہیں ہوتے کہ حضور کی شان میں بے ادبی کرنے والے ہوں۔ جبہ مبارک جس مکان میں جس بستی میں ہو، بستی میں ہو، اس مکان کی طرف پیر رکھنے کی جس کی ہمت نہ ہو، بے ادبی کرے گا ان کی شان میں، وہ بے ادبی سکھائے گا لوگوں کو، لوگوں کی تہمتیں ہوتی ہیں، بہتان ہوتے ہیں، یہ تو اللہ والے لوگ تھے، اولیاء اللہ تھے، اور ان کی شان میں بے ادبی، اولیاء اللہ کی شان میں بے ادبی ہے، اور آپ کو پتا ہے کہ اولیاء اللہ کی شان میں بے ادبی کا انجام کیا ہوتا ہے۔ تو ایک صورت اس کی یہ ہوتی ہے کہ جبہ مبارک ہو، موئے مبارک وغیرہ ہو، اس سے برکت حاصل کی جائے، اگر سند ہو تو اس کی زیارت کی جائے، آنکھوں سے لگایا جائے، سر پہ رکھا جائے۔ اور صحابہ کرام میں ایک طریقہ یہ تھا کہ موئے مبارک جو ہے وہ پانی میں گھول دیے جاتے، پانی میں ہلا کے وہ پانی بیمار کو پلا دیا جاتا تھا، اگر ایسا کر لیا جائے تو کوئی حرج کی بات نہیں۔ ایسے جبہ مبارک جو ہے عائشہ رضی اللہ عنہ کے پاس تھا، وہ بیمار کو جو ہے نا پانی میں ڈبو کے پھر وہ پانی پلا دیا کرتی تھی، ایسا ہوتا تھا۔ تو استبراق تو کی تو اصل سامنے آ گئی کہ بھائی استبراق برکت حاصل کرنے کی بنیاد ہے۔ اب یہاں پر اگر سب کے لیے ایسا ہو تو شاید اس کی حفاظت میں خلل ہو، اس لیے صرف زیارت کرائی جائے تو کوئی حرج نہیں ہے، مگر اس میں یہ بات ہے کہ دن مقرر نہیں ہونا چاہیے، اس کو عید کی شکل نہیں دینی چاہیے، میلے کی شکل نہیں ہونی چاہیے۔ طیب مطبق لوگ آ گئے، تھوڑا سا تکلف کر کے آدمی اہتمام کر لے کہ بھائی آ کے فلاں وقت دیکھو آپ، ہر وقت تو میں دکھا نہیں سکوں گا ورنہ پھر دوسرا کام نہیں کر سکوں گا، تو جن کے پاس موجود ہوں۔ بعض لوگ اس پہ نذرانہ رکھتے ہیں، اس کی نظر مانتے ہیں، یہ جائز نہیں ہے۔ تبرکات پہ نذرانہ رکھنا یا نظر ماننا یا نظر چڑھانا اس کی، یہ علماء نے بتایا کہ یہ حرام ہے، بلکہ حضرت تھانی نے لکھا ہے کہ جبے پہ بعض لوگ پیسے رکھ دیتے ہیں، جہاں پہ ان کے پاس جبہ حضرت فرمایا تھا کہ پیسے جو کافر اور مسلم سب کے ہاتھ میں رہتے ہیں وہ جبے پہ رکھے جائیں، جبے کا ادب ہے یا بے ادبی؟ वो ऐसी चीज नॉट ऐसी चीज है कि उसको जुब्बे पे रख दिया जाए, वो इतनी वो ऐसी चीज नहीं होती। वो गर्ज यह है कि ना उसकी नजर मानना चाहिए और ना जो लोग जियारत कराने वाले होते हैं उनको इस तरीके से वसूल करना सही है कि वो गैरत के खिलाफ भी बात है। और जहां सनद मौजूद नहीं है बालों की या जुब्बे की या तबरुकात की सनद मौजूद नहीं है, उलमा ने फरमाया कि ना जियारत करने की जरूरत है ना बेअदबी करने की जरूरत है, ना ये बोलो कि ये सनद नहीं है लिहाजा मैं नहीं मानता इसको छोड़ो, और ना खुद जाए जियारत करने के लिए लोगों को तरगीब दे, उसमें एहतियात बेहतर है। सुन्नतें पढ़ लीजिए इंशाल्लाह। अच्छा एक बात ऐलान के तौर पर सुन लीजिए कि आज यहाँ सीरत नबी का जलसा है मगरिब के बाद, कई उलमाए किराम बाहर से बुलाए गए हैं ताकि सीरत के मौजू पर मुख्तलिफ मौजूआत पर आपको सुनाया जाए, और कल 11 बजे भी है, हफ्ते के दिन 11 बजे से जोहर तक है और आज मगरिब के बाद से ईशा तक है। आप तमाम हजरा से गुजारिश है कि तशरीफ भी लाएं, साथियों को भी लाएं, इंशाल्लाह बहुत से मौजूद पर मुख्तलिफ उलमा से सुनने को मिलेगा।